نحمده ونصلي على رسوله الكريم اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قال رسول الله صلى الله عليه وسلم اللهم اني اسالك العافيه في الدنيا والاخره اکثر عافیت کے بارے میں یہ بات بتاتا رہتا ہوں کہ اللہ رب العالمین نے جو ہم لوگوں سے جو خاص دعا پسند فرمائی ہے کہ میرے بندے مجھ سے یہ مانگیں, تو اس میں ایک اہم دعا جو ہے وہ عافیت کی دعا ہے. خود رسول اللہ امام الانبیاء عقید و جہاں صلی اللہ علیہ وسلم کے پاک ارشاد کا خلاصہ ہے کہ ایک ایسی دعا ہے کہ جو اللہ پاک چاہتا ہے میرا بندہ مجھ سے یہ مانگے. ایک تو ہم اللہ سے مانگتے ہیں اللہ یہ دے دے اللہ یہ دے دے, بھائی مانگے جائز حاجت کوئی منع نہیں, لیکن اللہ کی ایک خواہش ہے, اللہ کی چاہت ہے کہ میرے بندہ مجھ سے عافیت ضرور مانگے. یہ اللہ کی چوائس ہے, چاہت ہے. اور عافیت فی الدارین, دونوں جہاں میں عافیت, یعنی اسے دنیا کی عافیت ملے, بلکہ اللہ تو غضبناک ہوتے ہیں ایسے لوگوں کے اوپر جو صرف دنیا مانگے, دنیا کی عافیتیں مانگے لیکن آخرت کی دعا نہ مانگے. تو اللہ نے قرآن پاک میں اعلان فرما دیا کہ جو صرف دنیا کا طالب ہوگا ہم اسے دنیا دیں گے, جو آخرت کا طالب نہیں ہوگا اس کو آخرت نہیں ملے گی. تو غضبناک ہوتے ہیں, اس کا کچھ حصہ نہیں ہے جو دنیا کا متلاشی ہوتا ہے. خالی ناراضگی اللہ کی ہے کہ دنیا جب مانگے منع نہیں ہے لیکن اس کے ساتھ آخرت بھی ہمیں مانگنی ہے. عافیت فی الدارین, تو ایک تو اللہ کی خواہش کہ میرا بندہ مجھ سے یہ ضرور مانگے, اور ایک حضرت عباس رضی اللہ تعالیٰ نے بھی ایک بار یہی ارشاد فرمایا تھا, کہا تھا کہ یا رسول اللہ وسلم میں آپ کا چچا ہوں, قرابت داری کا واسطہ دیا, مجھ سے آپ اللہ سے کوئی ایسی بات بتائیے کوئی آپ ایسی جو اللہ کی طرف سے آپ پر آئی ہو کہ جو آپ نے دوسروں کو کسی کو نہ بتائی ہو, خاص کو اسپیشل دعا, میں آپ کا چچا ہوں. آپ نے ارشاد فرمایا میرے پیارے چچا آپ اللہ سے عافیت مانگے. کہا یہ تو عام بات ہے آپ سب کو بتاتے ہیں, میں آپ کا چچا ہوں. تین دفعہ بہرحال ضد کری, تینوں دفعہ آپ وسلم نے یہ ارشاد فرمایا کہ میرے پیارے چچا میں آپ سے پھر کہہ رہا ہوں اللہ سے دونوں جہاں میں عافیت سے رہنے کی دعا مانگوں. تو عافیت کی اتنی اہمیت ہے, باقاعدہ حدیث مبارکہ میں یہ دعا بھی ہے کہ اللہ پاک ہم تیری پناہ چاہتے ہیں کہ اچانک عافیتوں کے چھن جانے سے. تو پتہ چلا عافیت چھن بھی جاتی ہے, چھنتی ہے تو پھر بھائی مسائل اور پریشانیاں آتی ہیں. اور جب تک عافیت ملی بھی ہوتی ہے تو آدمی کو اتنا اس کا احساس بھی نہیں ہوتا کہ میرے کیا مزے مجھے آئے ہیں. وہ پتہ کب چلتا ہے؟ جب وہ شیلٹر, عافیت کا شیلٹر جب ہٹتا ہے پھر اس کا پتہ چلتا ہے, اوہ میں تو اتنے مزے سے تھا, میں تو اتنے آرام سے تھا, اور اس وقت کو میں برا سمجھتا تھا. تو بہرحال تو عافیت کی جو علماء کرام نے جو تشریحات جو پیش کری ہیں تو وہ کچھ یوں ہیں کہ عافیت کا مطلب یہ ہوتا ہے کہ اللہ پاک اس کو بڑی بڑی بیماریوں سے بچا کے رکھیں گے, اس میں نزلہ بخار نہیں آتا. اللہ نہ کرے کوئی فالج گر گیا جیسے, یا کوئی بستر پہ پیشاب پخانہ ہونے لگے بندے کے, گھر والے اس سے تنگ آ گئے, تو ایسی کوئی بڑی کرونیکل بیماری نہیں ہوگی اس کو. یہ اللہ پاک عافیت کی بات آ گئی. اور اللہ پاک اس کو اتنا پیسہ دیں گے کہ کبھی مخلوق کا محتاج نہیں بننے دیں گے کہ بیچارہ قرض دار پکڑتا کر رہا ہے اس کو گزارا ہی نہیں ہو رہا اس کا. تو اللہ پاک عزت کی اس کو زندگی دیں گے, اس میں کروڑ پتی ارب پتی بننا ضروری نہیں ہے. محتاج نہیں رکھ رہا مخلوق کا اللہ پاک, اپنے در سے اللہ اس کو نواز رہے ہیں, تو بہت بڑی اللہ کی طرف سے اس کو نعمت حاصل ہوگی. تو دوسرا یہ ہو گیا معاملہ, تو اللہ پاک اس کو بڑی بڑی بلاؤں مصیبتوں سے بچا رہے ہیں, بیماریوں سے بچا رہے ہیں اس کو. اور دوسرا اس کو اللہ پاک اتنا پیسہ بھی دے دیا کہ وہ کسی کا دستے نگر نہیں رہا. نمبر تین, جو اس کا روزی روزگار نوکری کاروبار وغیرہ جو کچھ بھی ہے وہ اتنا بابرکت ہے کہ اس میں اس کو زیادہ مشقت اور محنت نہیں کرنی پڑتی, تھوڑی سی بھاگ دوڑ میں اس کا اتنا خرچہ آ جاتا ہے اس کا, اس کو ایک احسن طریقے سے اپنی اور اپنے گھر والوں کی کفالت کر لیتا ہے. تیسری یہ چیز آ گئی عافیت تشریحات میں. اور چوتھی کیا چیز آئی ہے کہ اللہ نہ کرے اگر فاسق فاجر گناہگار ہے, متقی نہیں ہے, صاحب ایمان تو ہے لیکن گناہگار ہے, تو اللہ پاک موت سے پہلے پہلے, مرنے سے پہلے پہلے اس کو تقوی کی دولت دے کے اپنا محبوب پیارا بنا کے پھر موت دیتے ہیں. یہ کہلاتی ہے عافیت. اور اس کے جو پیارے ہوں گے بیوی بچے, اللہ پاک ان کو بھی عافیت چین سے رکھے گا, ان کو بھی بڑی بڑی ہولناکیوں سے بچائیں گے, ورنہ خود تو فٹ ہے صحیح طرح سے, اس کو عافیت ملی لیکن بیوی بچوں کو عافیت نہیں ہے تو بھی پریشان رہے گا. باقاعدہ باہر وہ الگ بات ہے, بعض دفعہ آزمائشیں آ جاتی ہیں تو ایک الگ معاملہ ہوتا ہے, لیکن وہی بات کہ اللہ پاک پھر اس کو نکال دیتے ہیں. اس صورت میں بھی یہی آدمی یہ نہ سوچے, اگر آزمائش ہے بھی تو یہ نہ سوچے کہ آزمائش ہے, بلکہ سوچے کوئی بات میں اللہ کو بری نہ لگی, استغفار کرے, تقوی کا آڈٹ کرے, دیکھے کہاں کہاں لوپ ہونے, جہاں کمی بیشی اس کو نظر آیا, مال میں کمی نظر آیا اس کو دور کرے, گناہوں کو چھوڑے اگر کسی گناہ میں, ٹھیک ہے نا, یہ اس کا طریقہ ہے. تو عافیت کی تو تھوڑی سی تشریح ہو گئی. تو اب یہ تندرستی اتنی ضروری چیز ہے کہ حضرت والا ہمارے پیارے مرشد شیخ العرب والعجم عارف باللہ حضرت اقدس مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ علیہ ایک پیٹرن دعا تھی دعاؤں میں، یہ اکثر حضرت دعا میں الفاظ استعمال کرتے تھے، اللہ پاک سلامتی اعضا کے ساتھ سلامتی ایمان عطا فرما، سلامتی اعضا کے ساتھ سلامتی ایمان بھی عطا فرما، یعنی جسم کے اعضا میرے سلامت رہیں، یعنی ہمارے، یعنی وہ صحیح کام کرتے رہیں، پتہ چلا اللہ نہ کرے گردوں نے کام کرنا چھوڑ دیا، اب کیا ہو گیا، اب عافیت کو لوگ سمجھتے نہیں، اب عافیت چھن گئی، عرب پتی بھی اگر کوئی ہو مثال کے طور پہ، لیکن اگر اللہ نہ کرے بستر پہ پڑ جائے وہ اور ہاسپٹلائز ہو جائے، اور ایسا ہے آپ ہاسپٹلوں میں جا کے دیکھیے بڑے بڑے ایسے ایسے امیر لوگ بیچارے پڑے ہیں بستروں پہ کہ جن کو ان کو اپنی دولت کا نہیں پتا، لیکن معدے کا کینسر ہے، کچھ کھا نہیں سکتے، ناک کے ذریعے ان کو غذا دی جا رہی ہے، ایک نلکی جا رہی ہے، اس کے ذریعے لکوڈ جو چیزیں وہ جا رہی ہیں جس سے وہ زندہ ہیں، زندہ لاش بنے ہو، اور دولت کتنی ہے بے تحاشا ان کو خود نہیں معلوم، تو پتہ چلا پیسہ تو آ گیا لیکن عافیت نہیں ہے، ہم کہتے ہیں جب تک پیسہ نہیں آئے گا عافیت شاید ہمیں حاصل ہی نہیں ہے، ارے بھائی اللہ نے فٹ رکھا ہے تندرست رکھا ہوا ہے، ہم پیشاب آرام سے کر لیتے ہیں، فضلہ صحیح طرح سے خارج ہو رہا ہے، مذاق بات ہے، شکر ہمارے اندر بہت اس وقت کم ہو گیا، کتنے ایسے لوگ آج کل یہ مرض پھیل رہا ہے کہ لوگوں کی جو بڑی آنت کام کرنا چھوڑ رہی ہے، خراب ہو رہی ہے، ہاتھوں کا معدے کا کینسر ہو رہا ہے، تو پھر کیا ہو رہا ہے، ایک بیگ لگایا جاتا ہے یا پیٹ کٹ کر کاٹ کے اور پھر ایک ایسا بیگ لگا دیتے ہیں، باہر بیگ لٹکا رہتا ہے، تو جو فضلہ جو ہوتا ہے اسٹول جب پاس ہوتا ہے ان کو پتہ ہی نہیں ہوتا، وہ ہر تھوڑی دیر بعد بیگ دیکھتے تو بھرا ہوا ہے، پتہ ہی نہیں کب اسٹول پاس ہو گیا، اور بار بار اس کو پھر بیگ کو نکالنا، پھر صفائی کرنا، پھر ہاتھ میں سے پھر بدبو الگ ہوتی ہے، ظاہری بات ہے، تو اب یہ کتنی اذیت والی تکلیف ہے یہ، اب اور یہ موت تک ہے، ساری زندگی تک اس کا کوئی علاج ہی نہیں ہے، کیونکہ وہ جو ڈرینیج سسٹم تھا وہ تو ختم ہو گیا، تو اب تو وہ آنت کے ذریعے سے بیگ کے تھرو ہو رہا ہے سارا کام، اب ظاہری بات ہے کہیں آنا ہے جانا ہے کپڑے پہننے ہیں تو اس کی پورا اہتمام ہے، اس کی تیاری ہے، نارمل لائف تھوڑی رہے گی اب جب تک پوری زندگی، تو پتہ چلا یہ جو ہم لوگ پیشاب کر لیتے ہیں یا فضلہ جو ہمارا خارج ہو جاتا ہے، ہم باتھ روم آتے جاتے ہیں آرام سے، تو یہ کتنی بڑی اللہ کی نعمت ہے، کتنی نعمتیں ابھی خالی اسی کا ہم سوچتے ہیں تو ہم اس کا احاطہ نہیں کر سکتے، حضرت علی کرم اللہ وجہ جب بیت الخلاء سے آتے تو پیٹ پہ ایسے گول گول ہاتھ پھیرا کرتے تھے اور فرماتے تھے اللہ کا شکر ہے جس نے ہمیں اس تکلیف دینے والی چیز سے نجات دی، تو شکر کرنا چاہیے، تو ایک نعمت بتائیے، ورنہ تو ایسے تو کتنی نعمتیں ہوں گی، تو بہرحال آج کا جو موضوع ہے وہ تندرستی کے حوالے سے ہے، تو عافیت کے بارے میں بات ہو گئی تھوڑی سی، تو ابھی تندرستی رہنے کے لیے جو بھائی جو اہم امور ہیں، تو اللہ تبارک تعالیٰ نے قرآن پاک میں بھی یہی بات ارشاد فرمائی ہے کہ اللہ نے جو حلال اور پاک طیب چیزیں جو پیدا کری ہیں ان میں سے کھاؤ پیو، پاک اور اچھی چیزیں صاف ستھری وہ کھاؤ، اللہ پاک خود قرآن پاک میں حکم دے رہے ہیں، اور دوسری جو چیز آج کل یہ چل رہی ہے کہ کھانے پینے میں لوگ احتیاط نہیں کر رہے جس سے بیماریاں بہت بڑھی ہوئی، دیکھ وہی بات آتی ہے کہ کھانے پینے میں احتیاط بھی بعد میں ہے، پہلے وہی بات گھوم پھر کے آتی ہے گناہوں سے بچیں، کیونکہ جب گناہوں کا بوجھ بڑھتا ہے تو پھر آدمی کتنی ایکسرسائز کرتا ہو، کتنی اس نے جم جوائن کیا ہو، کتنی کھانے پینے میں زبردست اس کا ایک سیٹنگ ہو، بیلنس ڈائٹ لیتا ہو، کیلوریز کے حساب سے ڈائٹ لیتا ہو نا، بہت زیادہ بعض لوگ کانشیس ہوتے ہیں اپنے کھانے پینے میں، اپنے فٹنس میں، تو باقاعدہ ایک چارٹ ہوتا ہے ان کا، جی اس چیز میں ناشتے میں اتنی کیلوریز دینی ہے، بریک فاسٹ میں بالکل انگلش اسٹائل پہ چلتے ہیں، دوپہر میں اتنی، رات میں اتنی، تو بہت زیادہ وہ احتیاط کرتے ہیں، بھائی مبارک ہے اچھی بات ہے کرو بھی، لیکن اس سے زیادہ احتیاط کرنی ہے گناہوں سے بچنے کی کہ اللہ ناراض نہ ہو، منع نہیں ہے، تو فائدہ اگر آدمی ایک گناہوں کی زندگی گزار رہا ہے اور وہ لاکھ کھانے پینے پہ احتیاط کر لے تو پھر ڈر ہے کہ اس لاکھ احتیاط کے باوجود کوئی بڑی پریشانی ہے، کوئی بیماری آ سکتی ہے، دلیل کیا ہے، آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، ایک شخص آیا اس نے کہا یا رسول اللہ صلی اللہ علیہ وسلم میرے گناہ کیسے کم ہوں گے، میرے گناہوں کا بوجھ کیسے کم ہوگا، تو آپ نے ارشاد فرمایا تمہارے توبہ استغفار کرنے سے، رونے سے اور بیماریوں سے، پتہ چلا بیماریوں کو کم کرنے میں، بیماریاں جو ہیں گناہوں کو کم کرنے میں بیماریاں جو ہیں بہت معاون ثابت ہوتی ہیں، بہت بڑا وسیلہ ہے، تو گناہ جو بڑھ جاتے ہیں تو بندہ، اچھا اس میں بھی ایک چیز سامنے آتی ہے، تو تیسرے نمبر بیماریوں کا نام آ رہا ہے، پہلے آپ نے یہ ارشاد نہیں فرمایا کہ تمہاری بیماریوں سے یہ گناہ کم ہوں گے، پہلے فرمایا توبہ استغفار سے، رونے سے، جب آدمی توبہ کر لے گا، رو لے گا، تو پھر بیماریوں کا انشاءاللہ نمبر ہی نہیں آئے گا، اب جو نہ توبہ کرے گا، دل میں بات آئی ہے کہ اس سے تو یہ پتہ چلا، اب نہ توبہ کرے گا نہ استغفار کرے گا، پھر بیماریاں آ کے اس کا تزکیہ کریں گے، بھائی دیکھیں توبہ اور رونا بھی تو تزکیہ کرتا ہے، گناہوں سے پاک کرتا ہے، وہ تو کر ہی نہیں رہا بندہ، تو کیا کرے پھر، اللہ بیلنس تو کریں گے نا، پھر کوئی مصیبت، کوئی بلا، کوئی بیماری آ کے وہ پھر تو اس کا تزکیہ کریں گے، تو سب سے پیارا سہل طریقہ کیا آسان، کہ بھائی توبہ استغفار کر لے، رو لے، تو پتہ چلا بیماریوں سے گناہ کم ہوتے ہیں۔ باقی وہ جو اللہ والوں کے پاس جو بیماری آئی تھی بھائی وہ رفع درجات کی نہیں ہوتی ہیں، پھر اس کا وہ پھر ایک الگ ٹاپک ہے. بہرحال تو یہ جو کھانے پینے میں جو ہے یہ احتیاط کرنی چاہیے، وہ اچھی بات ہے، لیکن اس سے پہلے گناہوں سے بچیں، اس سے احتیاط کریں، پھر اس کے بعد پھر کھانے پینے میں بھی احتیاط کریں. تو اب یہ جو کھانے پینے کی جو سب سے جو اہم بات ہے، ایک شخص آیا، یہودی تھا وہ اور طبیب تھا، وہ مدینہ پاک میں آیا اور اس نے اپنا مطب شروع کیا. کافی دن ہو گیا اس کو لیکن کوئی اس کے پاس آیا نہیں علاج کرانے. تو اس کے دل میں شیطان نے بدگمانی ڈالی، تم چونکہ غیر مسلم ہو، یہودی ہو، اس لیے مسلمان تم سے علاج کرانے نہیں آ رہے، تم سے شاید تعصب برت رہے ہیں. یہ اپنا ایک اشکال رسول اللہ صلی اللہ علیہ وسلم کی دربار میں چلا گیا اور اس نے یہ اپنی ایک وسوسہ پیش کر دیا. تو آپ نے فرمایا کہ نہیں، ایسی بات نہیں، میں پوچھتا ہوں. صحابہ کرام کو بلایا اور پوچھا کہ بھائی تم لوگ ان سے علاج کیوں نہیں کراتے؟ تو صحابہ کرام نے کہا رسول اللہ ہم میں سے کوئی بیماری نہیں پڑا اتنا عرصہ ہو گیا. تو بہت حیران ہوا وہ طبیب یہودی، اس نے کہا کہ یہ کیسے ہو سکتا ہے کہ مجھے اتنا عرصہ ہو گیا اور کوئی بیماری نہیں پڑتا یہاں پر؟ تو پھر آپ نے ارشاد فرمایا اصل میں تم ایسی قوم کے درمیان، ایسے لوگوں کے درمیان آ گئے ہو کہ یہ اس وقت تک کھانے کو ہاتھ نہیں لگاتے جب تک بھوک نہیں لگتی. اب ذرا پرنسپل واضح ہو رہے ہیں قیامت تک فٹ رہنے کے. اب بہت سے لوگ کہتے ہیں یار ٹائم ہو گیا کھانے کا، یار 10 بجے کا جلدی لے آؤ. تو بھائی گھڑی دیکھ کے نہیں، پیٹ کی گھڑی دیکھو. پیٹ گڑ گڑ ہو رہی ہے پیٹ میں، آتے ذرا بولنی چاہیے، شدید بھوک لگ رہی ہو، تڑپ رہی ہے، ذرا زیادہ بھوک کے یہ اس کا مطلب کیا ہوتا ہے؟ انزائمس پیدا ہو رہے ہیں، جو انگلش میں میڈیکلی زبان میں بولتے ہیں انزائمس، وہ پیدا ہوتے ہیں میدے کے اندر اور پھر وہ ایک کچھ بائل جوس کہلاتا ہے جو ہماری آنتوں سے جس کا اخراج ہوتا ہے، جس سے ہمیں بھوک کی شدت کا احساس ہوتا ہے. تو آپ نے ارشاد فرمایا کہ تم ایسے لوگوں کے درمیان آ گئے اس وقت تک کھانے کو ہاتھ نہیں لگاتے جب تک بھوک نہیں لگتی. تو پتہ چلا جب تک اچھی خاصی بھوک نہ لگے کھانے کو ہاتھ نہ لگائے، نمبر دو. اور جب تھوڑی بھوک رہتی ہے تو ہاتھ کھینچ لیتے ہیں، یعنی ڈٹ کے نہیں کھاتے. آج دہی بڑے کتنے شوق سے کھاتے ہیں اور کتنے کھائے جاتے ہیں بھائی، بس نہیں چلتا پوری ڈش ہی کھا جائیں. عبرت والا مذاق میں فرما دیتے بعض لوگ افطاری میں اتنا کھا لیتے ہیں دہی بڑے، جب مسجد میں جاتے ہیں تو حلق تک بھرا ہوا ہوتا ہے دہی بڑا، تو امام صاحب کہتے ہیں اللہ اکبر اللہ بڑا ہے، دہی بڑا کہتا ہے میں زیادہ بڑھوں پہلے میں نکلوں گا. تو بھائی اتنا نہیں کھانا ہے. باقاعدہ حضرت علامہ ابن جوزی رحمۃ اللہ نے یہ مسئلہ لکھا ہے، اتنا کھانا کھانا جس سے تساہل یعنی سستی کاہلی پیدا ہو اور نیند آنے لگے اور عبادت میں دل نہ چاہے اور ایک شقاوت سختی دل یعنی دل پر ایک سختی اگر آ جائے اور اگر وہ سستی ہونے لگے اور نماز کا دل نہ چاہے، قرآن کا دل نہ چاہے، جمائیاں بڑی بڑی آنے لگیں، تو ایسا اتنا زیادہ کھانا مکروہ ہے. اور بعض نے لکھا ہے کہ حرام ہے، مکروہ اور حرام ہے اور بیماریاں الگ لگیں گی. تو کھانا اس وقت کھائیں جب خوب تیز بھوک لگے، اس کے بعد پھر جب تھوڑی بھوک لگ رہی ہو تو آدمی ہاتھ کھینچ لے، ڈٹ کے نہ کھائے. ہاں کبھی بھائی مزے کی کوئی چیز بنی ہے، بہت ہی بھوک لگ رہی ہے تو چلو کبھی کبھار آدمی چل، کبھی کبھار ڈٹ کے بھی کھا لو، دل نہ مارے آدمی، لیکن ہر وقت ہر ٹائم ڈٹ کے نہیں کھانا ہے، وہ تو پھر جلدی جلدی پہنچے گا پھر قبرستان. کسی نے بہت پیاری ایک بات کہی تھی 20-25 سال پہلے، اسٹیکر ہم اکثر لگا ہوا دیکھتے تھے، کیا تھا کہ منہ کے ذریعے موت کے منہ میں نہ جائیں. کتنی پیاری بات ہے، منہ کے ذریعے موت کے منہ میں نہ جائیں. تو یہ چیز آج کل لوگ اس طرف دھیان نہیں دیتے. تو بھائی کھانے پینے میں احتیاط رکھیں. اور ابھی ایک ہمارے عزیز بھی ہیں، سسرالی رشتے دار ہیں، وہ کینسر کے بہت بڑے ڈاکٹر ہیں. تو ایک دفعہ ان کے گھر پہ جانا ہوا تو ان سے میں نے پوچھا، میں نے کہا ڈاکٹر صاحب یہ آج کل کینسر بہت پھیل رہا ہے، اس کی کیا وجہ ہے؟ تو کہنے لگے کہ وجوہات تو کئی ہیں لیکن سب سے زیادہ جو اہم وجہ ہے کینسر پھیلنے کی اور ہر بیماری کی، کثرت خوراک، بہت زیادہ کھانے کھانے کی وجہ سے کینسر پھیل رہا ہے. پھر انہوں نے بتایا کہ ہماری جو والدہ تھیں، ہم لوگ چھوٹے چھوٹے تھے اور ہم آپ لوگوں کو بھی یاد ہوگا ہماری بھی والدہ تھیں، تو پہلے ڈائٹ غذائیں گھر میں بنتی تھیں. ایک دن لوکی سبزی، ایک دن گوشت، ایک دن دال، ایک دن کچھ تاری چاول، اس طرح سے ڈائٹ غذائیں ہوتی تھیں. اب وہ دور نہیں رہا. آج کل خاص طور پہ ینگسٹر ہیں، وہ لوکی ٹنڈا تو کھاتی نہیں، ان کے آگے رکھو گے نا یہ کیا ہے، ہم تو پیزا کھائیں گے، ہم تو ٹکا بوٹی فاسٹ فوڈ برگر فل ہائی پروٹین والی چیزیں کھاتے ہیں. یہ سب انہوں نے پھر تفصیل بتائی، میں اپنی بات نہیں بتا رہا. انہوں نے کہا کہ اتنے ہائی پروٹین والی چیزیں سر ہم لوگ کھا رہے ہیں اور دونوں ٹائم. تو بھائی وہ ساری چیزیں انہوں نے کہا وہ فضلہ کے ذریعے اور یورین کے ذریعے پاس نہیں ہوتے، وہ جو اتنی زیادہ جو چیزیں آ گئیں ہمارے جسم میں، اتنے پروٹین آ گئے، وہ سب تھوڑی نکلیں گے تو کہاں جائیں گے وہ؟ پھر وہ خون کے اندر گردش کریں گے، وہ ایکسیڈ ہوئے پروٹین، کثافت پیدا ہوگی خون کے اندر، پھر جراثیم پیدا ہوں گے، پھر بیماریاں پیدا ہوں گی، پھر اس کے بعد بیماریاں لگنا شروع ہو جاتی ہیں، وہ ان کا اخراج ہی نہیں ہو رہا، کہاں جائیں گی؟ پھر خون میں جو ہے کچھ چیزیں بڑھنا شروع ہو جائیں گی، پھر یوریک ایسڈ بڑھے گا. پھر کولیسٹرول بڑھے گا تو خون میں اجزاء بڑھتے ہیں پھر اس کے بعد بیماری کی شکل اختیار کرتے ہیں. تو بھائی ان پٹ ہم کم دیں گے تو بلڈ بھی ہمارا صاف ستھرا رہے گا. تو انہوں نے کہا کہ کھانا کم کھائیں, اور انہوں نے بھی کہا کہ کھانا جو ہے وہ کم کھائیں اور ڈائٹ غذائیں کھائیں, یہ گوشت وغیرہ زیادہ نہ کھائیں, فل پروٹین ہائی پروٹین والی چیزیں ہر وقت نہ کھائیں, چینی کم سے کم کھائیں. تو اس کو تو وائٹ پوائزن کہتے ہیں مغرب ممالک میں جو شوگر کو. تو بہرحال انہوں نے یہ چیزیں بتائیں. پھر ایک اور بات انہوں نے کہی کہ آج لوگ اپنی گاڑیاں اور اپنی بائیکوں کا تو بہت خیال رکھتے ہیں, گاڑیوں کو اور بائیکوں کو چیک کرتے رہتے ہیں بار بار کہ اس کا انجن آئل گیئر آئل جو ہے وہ ختم تو نہیں ہو گیا, ایسا نہ ہو کہ اس کا گیئر بکسا بیٹھ جائے, خراب نہ ہو جائے گاڑی. تو ہم اس کا آئل پانی ساری چیزیں چیک کرتے رہتے. تو لیکن انہوں نے کہا کہ ہم اپنے آپ کو چیک ہی نہیں کرتے, کہ لپڈ پروفائل ہم اسی وقت چیک کرواتے جب اللہ نہ کرے اٹیک آتا ہے یا دل میں تکلیف ہوتی ہے, بس اسی وقت کے لیے ہم نے رکھا ہے لپڈ پروفائل. جبکہ بھائی باہر کے ممالک میں لوگ کتنا زیادہ اس بارے میں تشویش میں مبتلا رہتے ہیں, وہاں پر جو ینگسٹر ہوتے ہیں جو بالکل فٹ ہوتے ہیں وہ بھی کوارٹرلی یا منتھلی اپنا فزیکلی اور مینٹلی چیک اپ کرواتے رہتے ہیں. تو بھائی ہمارے یہاں کیا ہے, مصروفیت اتنی زیادہ ہوتی ہے ہم اپنی جان کی پرواہ نہیں کرتے, ہر چیز کی پرواہ کرتے ہیں لیکن اپنی جانوں کی ہمیں پرواہ ہی نہیں. تو ہر سال کم از کم ایک بار لپڈ پروفائل چیک کروانا چاہیے, جس سے ساری جسم کے اندر بلڈ کے اندر ایچ ڈی ایل ایل ڈی ایل کولیسٹرول خون کی رگوں کے اندر جو شریانوں میں جو چربی جمتی ہے وہ کس لیول کی آئی ہے نہیں آئی ہے کیا اس کا ریشو ہے, تو اس سے بہت سی چیزیں پتہ چل جاتی ہیں. بہت سے لوگ کہتے ہیں نہیں میں ایسے ہی نہیں کرواتا, میں پھر ڈر جاؤں گا کوئی چیز سامنے نہ آ جائے, بس ایسا جیسا چل رہا ہے چلنا. تو بھائی یہ تو بیوقوفی, یہ تو بالکل ہی جاہلانہ بات ہے, یہ تو اندھیرے میں کہتے ہیں نا اندھیرے میں خودکشی ہے یہ. تو بھائی تو پہلے سے اگر کوئی چیز تھوڑی سی پتہ چل جائے گی تو اس کو کور کرنا آسان ہوگا, ہے نا. تو یہ چیز ہوتی ہے. تو یہ بڑی انہوں نے اچھی بات بتائی. کہ پھر انہوں نے ایک اور بات کہی کہ کھانا جو ہے کم از کم 6 گھنٹے کے گیپ سے کھانا چاہیے. 6 گھنٹے سے پہلے جو لوگ کھانا کھاتے ہیں وہ کینسر میں جراثیم بننے کے 90% اندیشہ بڑھ جاتا ہے. بہت سے لوگ ہوتے ہیں ان کی ہر وقت یہ آواز نکلتی, گھر میں آتے رہے بھائی کچھ کھانے کو ہے, ارے بھائی ابھی تو کھانا کھایا ہے, تو پتلا برگر بھی کھا رہے, روٹی کھا لی اب برگر بھی کھا رہے ہیں, پھر کولڈ ڈرنک پی رہے ہیں, پھر دہی کھا رہے ہیں, پھر کہیں چلے گا کسی گھر چلے گا ہاں چائے پیو, ہاں چائے بھی لیا. تو بھائی پیٹ ہے ٹینک ہے, یہ کیا ہے بکتر بند ہے, یہ تو ان کا پیٹ ہی نہیں بھابا, ہر وقت کچھ نہ کچھ چرتے رہو. تو بھائی تو گدھا چرتا ہے ہر وقت, تو اتنا نہیں کھانا چاہیے. تو انہوں نے خود کہا, اور کئی ڈاکٹرس نے بھی, یہ الگ کتابوں بھی میں نے پڑھا اور ان کے علاوہ بھی اور ڈاکٹر سے بات ہوئی, انہوں نے بھی کہا کہ سنت طریقہ از دا بیسٹ بہترین. آپ صلی اللہ علیہ وسلم صرف 2 ٹائم کھانا کھاتے تھے, صبح کو, وہ بھی کتنا کھاتے تھے ہمیں سب پتہ ہے, صبح کو اور مغرب کے بعد, اللہ کے مشیوں پر میں 2 ٹائم تھا, یہ 3 وقت کا کھانا یہ ہمارے ہیں. تو 2 ٹائم کھانا کھائیں, اور صبح کا کھانا بھائی اچھے سے اچھا تگڑا کھائیں, جتنا اچھا کھائیں جتنے ڈاکٹر کہتے ہیں, رات کا کھانا لائٹ کھائیں. ہمارے یہاں صبح کا ناشتہ بہت ہی لائٹ ہوتا ہے, الٹا کرتے ہیں, اور رات کا کھانا سارے دن کی جو بھڑاس ہوتی ہے بھوک کی وہ پھر رات میں نکلتی ہے, دبا کے ہم رات میں کھاتے ہیں اور ٹہلتے بھی نہیں ہیں, اور پھر بھرا ہوا پیٹ لے کے سو جاتے ہیں. تو یہ چیز بڑی خطرناک ہوتی ہے. تو کھانا جو ہے وہ کم کھائیں, اور رات کو جو ہے یہ تھوڑی سی چہل قدمی کرنا بھی بہت ضروری ہے, بغیر اس کے کام نہیں ہوتا. اور کھانا کھانے کے فوراً بعد نہیں ٹہلنا ہے, کیونکہ کھانا کھانے کے فوراً بعد جو لوگ ٹہلنا شروع کرتے ہیں تو انجائنا یا اٹیک آنے کا ڈر ہوتا ہے. تو یا تو بالکل خالی پیٹ ٹہلیں, واکنگ کرنی ہے, چہل قدمی ہوتی ہے لائٹ ہلکا چہل قدمی, واکنگ الگ ہے, چہل قدمی کا مطلب ہوتا ہے ہلکا ہلکی ٹہل, یعنی جو کھایا پیا وغیرہ نیچے اتر جائے گا. تو یہ بھی احادیث مبارکہ میں آیا, طب نبوی میں لکھا ہوا ہے کہ یہ بالکل بہت بڑی بڑی بیماریاں لگنے کا اندیشہ ہے انسان کو جو رات کو کھانا کھاتے ہی سو جاتے ہیں. تو کم از کم کھانا کھانے کے 1.5-2 گھنٹے بعد جب وہ ہضم ہو جائے کھانا, پھر اس کے بعد ہلکا سا ٹہل لے, تھوڑا سا زیادہ نہیں, 200-500 قدم چلے, 500 قدم کا مطلب ہے تقریباً 5 منٹ, تو پھر اس کے بعد آدمی سوئے. تو بعض دفعہ سوتے میں پھندا لگتا ہے, ریورس ہوتا ہے وہ جو میدے سے کھانا اور ناک میں آ جاتا ہے, سارے مرچے سالن لگتے دماغ تک چڑھ جاتا ہے, وہ اس کی ایک نام بھول رہا ہوں, وہ بھی ڈاکٹرس نے بتائی. وہ لوگ ہوتے ہیں جو کھانا کھانے کے بعد ٹہلتے نہیں ہیں. تو اور جلدی کھانا اس لیے چاہیے کھانا تاکہ سوتے وقت تک معدہ بالکل خالی ہو چکا ہو, ہضم ہو چکا ہو اور ہلکا سا بھوک کا احساس ہو. اس سے کیا فائدہ ہوگا کہ نیند بھی ذرا ایسی گھوڑے بیچ کے نہیں آئے گی کہ فجر کی نماز قضا ہو جائے. کم کھانے سے بہت زیادہ گہری پکی نیند نہیں آتی, یہ بھی فائدہ ہوتا ہے اس میں. تو یہ معاملہ ہے. تو 6 گھنٹے کا گیپ رکھیں, لیکن بھائی اگر کسی کو بہت ہی بھوک لگتی ہے اور 6 گھنٹے برداشت نہیں ہو رہا ہے تو پھر یہ ڈاکٹر کہتے ہیں بھائی بیچ میں آپ کوئی سیلڈ کھا لیں, پھل کھا لیں بیچ میں, صحیح ہے نا, چپس وغیرہ لائٹ جو ہوتے ہیں لیکن اس میں بھی بہت آئل ہوتا ہے، ہلکا پھلکا کچھ کھا لیں، روٹی نہیں کھانی ہے، تو تھوڑی چند دن مشقت تو ہوگی لیکن چند ہونے کے بعد جسم بہت شاندار ہو جائے گا، ویٹ بھی نہیں بڑھے گا اور بہت سی بیماریوں سے حفاظت رہے گی، جو بیماریاں ہوں گی کولیسٹرول بلڈ پریشر وغیرہ اس میں بھی کمی آنا شروع ہو جائے گی۔ اسی طرح رسول اللہ صلی اللہ علیہ وسلم کا جو ایک معاملہ ہے کہ آپ صلی اللہ علیہ وسلم صبح نہار منہ شہد کا شربت پیا کرتے تھے، اور کیا مطلب، ایک جیسے ایک گلاس پانی ہے اس میں بڑا چائے کا چمچہ شہد ڈال کے آپ ہم لوگ استعمال کر لیں تو سنت پر عمل ہو جائے گا۔ اب آج کل چل رہی ہے چائنا تھراپی، بہت سے لوگ ملتے ہیں جی کولیسٹرول کے لیے نہار منہ پانچ گلاس پیو، اس سے بلڈ پریشر ختم ہو جائے گا، شوگر ختم ہو جائے گی، عجیب عجیب باتیں آ رہی ہیں، کبھی کوئی نئی تحقیق آ رہی ہے نہار منہ پانی نہار منہ پانی۔ تو جب میں نے یہ تحقیقات جب پڑھی تو میرے دل میں آیا کہ رسول اللہ صلی اللہ علیہ وسلم کے پاس تو پورا براہ راست جو علم آتا تھا وہ تو وحی کے ذریعے اللہ کی طرف سے آتا تھا، جو میرے آقا کا حکم ہوگا، جو آپ صلی اللہ علیہ وسلم کا طریقہ ہے، اس میں ہی ساری شفائیں بھری پڑی ہیں، دنیا کی بھی اور آخرت کی بھی۔ پھر جب میں نے دیکھا، جب مطالعہ کیا، معلومات کری، تو پتہ چلا آپ صلی اللہ علیہ وسلم سے صبح نہار منہ پانی پینا ثابت ہی نہیں ہے۔ چائنا تھراپی کیا کہہ رہی ہے؟ چار گلاس پانی پینے، اختلاف آ گیا۔ اب یہاں کی آج کل کی سائنسی تحقیقات کیا، ابھی ایک چیز آتی ہے کہ یہ چیز میں بہت شفا ہے، تھوڑے عرصے بعد کہتے ہیں نہیں 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 جو پرانی تحقیق جو فیل ہو گئی، غلط تھی، نئی ریسرچ ہوئی تو اس میں یہ چیز ثابت ہوئی۔ تو یہ تو تغیر آتا رہتا ہے بھائی، یہاں کی کیا سائنسی تحقیقات، جب ایک رسول اللہ علیہ وسلم ایسی پیاری ذات اللہ پاک نے ہمیں دی ہے، جو وحی کے ذریعے پوری طب نبوی جو کتاب ہے وہ اس میں ساری میڈیکلی باتیں اس میں سارے فٹنس کی، تو بہت کم لوگوں نے پڑھی ہے طب نبوی تو اس میں پتہ چلے گا۔ تو پھر ایک صاحب کش بزرگ ہیں، ان سے میں نے یہ معاملہ ایک دفعہ ڈسکس کیا، بات چیت کری، تو انہوں نے پھر ایک راس کی بات بتائی، کہنے لگے آپ بالکل صحیح کہہ رہے ہیں، مجھے ایک بار کشف ہوا تھا۔ میں نے کہا کیا؟ کہنے لگا کشف میں مجھے یہ کہا گیا جو لوگ نہار منہ پانی پیتے ہیں ان وہ جلدی ان کا ڈر ہے کہیں وہ ڈائلسس پہ نہ آ جائیں، یعنی گردوں کی خرابی ہونے کا اندیشہ ہو جاتا ہے ایسے لوگوں میں جو نہار منہ پانی پیتے ہیں۔ ایسی کشف اور الہام جو قرآن اور سنت کے خلاف ہو اس کو تو ہم نہیں تسلیم کریں گے، لیکن اگر کوئی ایسا کشف الہام ہے جو سنت اور شریعت سے ثابت ہے، قرآن حدیث سے ثابت ہے، تو پھر اس کو ماننے میں کوئی حرج نہیں ہے۔ تو بہرحال جب امام رسول اللہ صلی اللہ علیہ وسلم کی ذات موجود ہے تو ہمیں پھر ادھر ادھر دیکھنے کی کیا ضرورت ہے، طب نبوی سے کیوں نہیں علاج کرتے؟ ہزاروں بیماریوں کا علاج ہے، غم کا علاج آپ صلی اللہ علیہ وسلم ارشاد فرما رہے ہیں جس کو ٹینشن ڈپریشن رہتی ہو، اور غم کا علاج آپ بتا رہے ہیں جس کے اعصاب کمزور ہو گئے ہوں، مغموم جس کا دل رہتا ہو، فکرات رہتی ہوں، دماغ پر اس کو دباؤ رہتا ہو، تو اس کو چاہیے وہ کدو کثرت سے کھائے کرے، یعنی لوکی، لوکی میں غموں کا علاج ہے، اعصاب نروس سسٹم انسان کا مضبوط ہو جاتا ہے، تو بھائی لوکی کا استعمال کریں۔ ہے نا، آپ صلی اللہ علیہ وسلم پلیٹوں میں جو لوکی کے جو ٹکڑے تھے وہ ڈھونڈ ڈھونڈ کے کھاتے تھے، یعنی اتنی مرغوب تھی آپ صلی اللہ علیہ وسلم کو لوکی۔ آج کوئی لوکی کسی کے آگے رکھیں، ہے نا، میں خود بھائی لوکی کب کھاتا ہوں؟ جب مجھے یورک ایسڈ بڑھ جاتا ہے۔ میں کیا بیان تو ہو رہا ہے، اللہ مجھے بھی توفیق عطا فرمائے۔ ٹھیک ہے نا، تو کم کھائی جاتی ہے ہمارے یہاں، بالکل زیرے والی لوکی جو ہوتی ہے وہ زیادہ تر بیماروں کو کھلائی جاتی ہے، کیونکہ معدے میں اللہ نہ کرے کسی کو کوئی زخم ہو یا کسی کو پیچش آ رہی ہو یا یورک ایسڈ بڑھ جائے، تو پھر لوکی کا استعمال ہوتا ہے، ابلی ہوئی لوکی اور نمک ڈال کے اس کس طرح سے تو لوگ کھا لیتے ہیں بھائی مجبوری میں، اب کیا کریں، لیکن جب کھانی شروع کری تو اللہ پاک اسی میں ذائقہ بھی دے دیتے ہیں۔ اللہ، اسی طرح پانی کی کثرت استعمال کیا کریں۔ پانی زیادہ پینے سے کیا ہوتا ہے بھائی؟ پانی پینے سے خون پتلا رہتا ہے، اور اکثر جو بیماریاں لگتی ہیں خون گاڑھا ہونے کی وجہ سے لگتی ہیں۔ جب خون گاڑھا ہوتا ہے تو پھر کولیسٹرول بڑھتا ہے، کولیسٹرول بڑھتا ہے تو اٹیک آنے کا ڈر ہوتا ہے۔ اس کی مثال کارڈیولوجسٹ اس طرح سے دیتے ہیں، جیسے کوئی بائی سائیکل ہے، ہم ایک بائی سائیکل جو ہے بالکل کلیئر روڈ کے اوپر چلا رہے ہیں، بہترین ڈامر کے روڈ کے اوپر، تو بالکل فریکوینٹلی وہ روانی سے چلے گی سائیکل، لیکن اگر آپ کہیں مڈ ہو، کیچڑ ہو، اور وہاں آپ سائیکل چلائیں گے تو وہ چل تو جائے گی ہلتے ہلاتے، لیکن آپ کو بہت زیادہ جان لگانی پڑے گی، بھائی جان لگانی پڑے گی نا، ڈبل آپ کو جان لگانی پڑے گی۔ تو بالکل کارڈیولوجسٹ نے یہی مثال دی ہے کہ جو لوگ پانی زیادہ پیتے ہیں تو ان کا دل اس طرح سے پمپ کرتا ہے، یعنی بلڈ کو، جس طرح سے آپ بالکل اسموتھ سرفیس کے اوپر بائی سائیکل چلا رہے ہیں، اور اگر آپ پانی کم پئیں گے تو پھر آپ کا دل کو پمپ کرنے میں اتنی مشقت ہوگی جیسے وہ آپ بائی سائیکل ایک مٹ کے اوپر، کیچڑ کے اوپر آپ چلا رہے ہیں، تو دل کو طاقت لگے گی، دل پر دباؤ پڑے گا۔ اب ظاہر بات ہے دل ایک ہوتا ہے یوں یوں پمپ کرنا دل کا، ایک ہوتا ہے یوں جھٹکے سے، زور زور سے، رک رک کے، تو وہ تو پھر اس کی کارکردگی خراب ہو رہی ہے، دل کی اٹیک آنے کا ڈر ہے۔ تو पानी जो होता है वो खून को पतला रखता है, और जब खून पतला होता है तो कितनी ऐसी बीमारियां होती हैं जो यूरिन के जरिए पास हो जाती हैं। जैसे यूरिक एसिड बढ़ता है, डॉक्टर्स क्या कहते हैं, आप मुझे भी जैसे यूरिक एसिड है तो डॉक्टर कहते हैं आप 16 गिलास पानी पिए दिन में, तो इंशाल्लाह ये पेशाब के जरिए निकल जाएगा, खराज हो जाएगा यूरिक एसिड का, खून के अंदर जो यूरिक जो बढ़ गया वो पानी ज़्यादा पीने से गुर्दे वॉश होंगे, धुलेंगे और उसका खराज हो जाएगा। इसी तरह ब्लड प्रेशर का भी बताते हैं, ब्लड प्रेशर के जो मामलात होते हैं या कोलेस्ट्रॉल जिनको होता है खून में, चिकनाई ज़्यादा हो जाती है, उनको भी डॉक्टर्स ही कहते हैं पानी ज़्यादा पिए। तो कितनी ऐसे ही कोलेस्ट्रॉल और दूसरी बीमारियाँ पेशाब और फुफले के जरिए जिनका अखराज हो जाता है। तो पानी हमारे यहाँ लोग बहुत कम पीते हैं, थोड़ा सा पीते हैं, या बहुत से लोग मुँह लगा के बोतल से पीते हैं, फ्रिज से बॉटल निकाली और बस हल्का सा पिया छोड़ दिया। अच्छा, पहली बात तो आप सब ने मना फरमाया कि ऐसी बर्तन से पानी मत पियो जिसमें पानी नज़र ना आए। क्या मतलब कि वो देखने की सुन्नत तो अमल हुआ ही नहीं, बॉटल है और वो बिल्कुल डार्क है, ट्रांसपेरेंट भी नहीं है, तो वो तो हम देख ही नहीं रहे बॉटल को, वो तो हमने डायरेक्ट पी ली। और दूसरा नुकसान क्या होगा कि उसके अंदर अगर कोई कीड़ा वगैरह कुछ पड़ा हुआ होगा या कोई चीज़ ऐसी होगी, वो तो हमने तो देख ही नहीं, देख के तो हमने ये नहीं, वो जो गंद या कोई छोटी कोई चींटी वगैरह होगी तो वो पेट में चली जाएगी, देख के पानी पीना चाहिए। और बोतल से पानी पीने से क्या होता है, जो आजकल बच्चे वगैरह पीते तो पानी की जो प्यास होती है वो दो घूंट से भर जाती है। आप तजर्बा करके देख लें, कभी आपको प्यास लग रही हो आप बोतल निकालें, बोतल से आप पानी पिए, यकीन जाने आधे गिलास में आपको लगेगा आपकी प्यास खत्म हो गई, बुझ गई, आप रख देंगे पानी। लेकिन जब वही पानी आप एक गिलास में निकाल के पियेंगे तो शायद 2-3 गिलास पानी पी जाएं, ये तजर्बा करके देख लीजिएगा, है ना। तो पानी ज़्यादा से ज़्यादा पिए और 6 घंटे का गैप रखें खाने पीने में इन चीज़ों में, और बाहर के खानों से ज़रा एहतियात करें। आजकल लोग बहुत ज़्यादा बाहर के खाने खाते हैं, भाई कभी कभार खा ले आदमी, कोई हर्ज नहीं है, हम भी खाते हैं, दिल को ज़रा बशाशत भी मिल जाती है, लेकिन उसको ओढ़ना बिछोना ना बनाए और साफ़ सुथरी चीज़ आदमी खाए, और खाए तो बिल्कुल घटिया जगह से ना खाए, साफ़ सुथरी चीज़ों से खाए जो कुछ आदमी को इत्मीनान हो, वहाँ कुछ खा पी ले बाहर की चीज़ें। और होटलों के तो खाने बिल्कुल ना खाए, जैसे लोग होटलों के जो सालन होते हैं ना बारबी को, चलो खा ले आदमी, कोयले पे तो फिर बताते हैं डॉक्टर को शिफा होती है खाने पीने में, दूसरी चीज़ों में, लेकिन ये जो होटल्स के जो होटलों वगैरह के जो खाने होते हैं वो भाई बड़े ख़तरनाक होते हैं, जहरीले होती हैं, तो चर्बी में पके हुए खाने होते हैं, सही ना, गोश्त की जगह ये लोग पत्नी क्या डालते हैं, अल्लाह ही बेहतर जाने। इस पर एक कुछ लतीफ़ा टाइप भी एक मैसेज आया था बड़ा शानदार, कि एक साहब थे वो नहारी खाते थे बाहर की, पाए खाते थे और बड़े होटलों के घी चर्बी वाले खाने खाते थे और दबागे खाते थे, और कहते थे भाई जब मौत का वक्त आएगा वो तो आएगी, तो एक दिन आगे ना पीछे, तो दिल को क्यों मारूँ, ठीक है। तो उनकी एक लॉजिक थी बाहर। फिर एक बार डॉक्टर के गए, कुछ दिल में दर्द वर्द हुआ उनके, कोलेस्ट्रॉल बढ़ गया, जब डॉक्टर ने दवाइयाँ लिख के दी तो कहने लगे कि डॉक्टर साहब ये जो आप दवाइयाँ मुझे लिख के दे रहे हैं इसका कोई साइड इफ़ेक्ट तो नहीं है। कितनी बड़ी बेवकूफ़ी वाली बात है कि आपने अपनी ऐसी की तैसी कर ली है, उसका साइड इफ़ेक्ट नज़र नहीं आ रहा, आप चर्बी वाले नहारी खा रहे हो, पाए खा रहे हो, ये भी हमारे एक अजीब बात है, कोई साइड इफ़ेक्ट नज़र नहीं आता, लेकिन जहाँ डॉक्टर ने दवाई लिख के दी हो यार ये तो बड़ी ख़तरनाक गोलियाँ लग रही हैं, इसका साइड इफ़ेक्ट तो नहीं है। तो ये अजीब दो रुखापन है भाई, तो ये बिल्कुल सही अपने दिल दिमाग को रखना चाहिए, ये मामला है। कुछ टिप्स ऐसे थे कि मैंने लिख लिए थे क्योंकि ये बहुत अहम चीज़ें, बार दफ़ा रह जाती हैं चीज़ें। इसी तरह आप सबने इरशाद फरमाया, मोमिन एक आँख से खाना खाता है, मोमिन एक आँख से खाना खाता है, और शैतान 7 आँतों से खाना खाता है, तो शैतान की सिफात में से ज़्यादा खाना खाना। और एक और जगह आपने इरशाद फरमाया कि अल्लाह पाक ने पेट से बड़ा बर्तन कुछ बनाया ही नहीं है, यानी क्या मतलब कि पूरी देख को नहीं कह रहे कि देख कोई बड़ा बर्तन है, पेट को कह रहे हैं देख से बड़ा बर्तन कोई है ही नहीं। मतलब क्या है कि आदमी जितना अपने इस पेट के बर्तन को बढ़ाना चाहेगा ये बढ़ता चला जाएगा, अपनी खुराक जितनी बढ़ाएगा बढ़ती चली जाएगी, लेकिन बर्तन जो होगा वो छोटा पड़ जाएगा, लेकिन आदमी अगर कोई अपनी खुराक को बढ़ाना चाहेगा तो बहुत ज़्यादा बढ़ जाएगी, ये मामला है। पर खाना पीना भी भाई सुन्नत के मुताबिक है, बैठ के दस्तरखान पर, उससे भी आँतों पर उन सारी चीज़ों पर बड़ा अच्छा असर पड़ता है। अच्छा, बाज़ लोग खाने के दौरान ये कोल्ड ड्रिंक पीने का बड़ा शौक होता है लोग, या कोई ना कोई ठंडी चीज़ या यक ठंडा पानी पीते रहते हैं, तो डॉक्टर ने बताया कि मैदे का कैंसर लगता है, ऐसे लोगों को चांसेस बढ़ जाते हैं जो लोग खाने के दौरान ठंडा पानी या कोल्ड ड्रिंक वगैरह का इस्तेमाल करते हैं, ना खाने के शुरू में पिए, ना दरमियान में, ना बाद में, पानी तो पीना ही नहीं और कोल्ड ड्रिंक भी ना पिए, ठंडी चीज़ ठंडा पानी भी नहीं। उसकी वजह ये बताते हैं कि जब आदमी खाना खा रहा होता है तो कुछ हमारे मैदे के अंदर से कुछ ऐसे केमिकली मादे होते हैं, केमिकल्स होते हैं जिसका अखराज हो रहा होता है, जो खाने में माबून मददगार बनते हैं हज़म करने में। तो जब कोई कोल्ड ड्रिंक या कोई ठंडी चीज़ का इस्तेमाल करता है तो वो जो लिक्विड होता है वो आना बंद हो जाता है, جب وہ بند ہو جائے گا تو پھر کھانا ہضم نہیں ہوگا، تو کیا اس کا ریزلٹ آئے گا؟ کھٹی ڈکارے، بد ہضمی، قبض، پھر یہ شکایت شروع ہوں گی، تو پیٹ کی اور میدی کی بیماریاں لگیں گی، کیونکہ اس نے جو اللہ کا قدرتی نظام تھا اس کو بریک کر دیا، روک دیا کولڈ ڈرنک پینے سے یا ٹھنڈی چیزوں کے استعمال سے. یہ بات ہوتی ہے. اور یہ جو آج کل جو لوگ فلمیں وغیرہ دیکھتے رہتے ہیں بھائی، گندی چیزیں نیٹ پر، اس سے بلڈ پریشر ہائی ہوتا ہے، دل کے اوپر دل کی جو پلپٹیشن ہوتی ہے، دھڑکن ہوتی ہے، اس سے اس میں اضافہ ہو جاتا ہے. اگر کوئی انسان گناہ کرتا ہے یا کوئی غلط چیز دیکھتا ہے، پرانا ہو جائے، عادی ہو جائے، تو شاید دل اس کا نارمل ہو جائے، لیکن جب کوئی نیا نیا گناہوں کی طرف قدم رکھتا ہے تو وہ اس کی دل کی دھڑکن تیز ہو جاتی ہے، خوف بھی ہوتا ہے، ڈر بھی ہوتا ہے، ضمیر کی مار بھی ہوتی ہے، تو اس سے دل کے اوپر بہت برا اثر پڑتا ہے. تو یہ بد نظری سے بچیں. اسی طرح یہ تو ہم نے اپنے بچوں کو موبائل دے دیے، اور کیا ہمارے گھروں کا ماحول ہے ہمارے سامنے، لیکن یہ یہودیوں کا انداز تربیت بہت کم لوگوں کو پتہ ہے کہ یہ لوگ اپنی اولادوں کی کیسی تربیت کرتے ہیں. جب ان کے پہلی بات ان کے یہاں طلاقوں کا ریشو بالکل نہ ہونے کے برابر ہے، کیونکہ اس کی وجہ یہ ہے کہ یہ کہتے ہیں کہ اگر طلاق ہوگی تو جو بچہ جو ماں کے پیٹ میں جو ہوگا یا جو چھوٹے بچے ہوں گے وہ رول جائیں گے، ان کے مینٹلی طور پہ وہ نارمل نہیں رہ پائیں گے. تو اپنی آنے والی نسلوں کو بچانے کے لیے ان کے طلاق کا ریشو بہت کم ہے، ایک بات. نمبر دو، وہاں چاکلیٹس، چھوٹے بچوں کو چاکلیٹس نہیں کھلائی جاتی، وہ کہتے ہیں اس سے بیماریاں لگتی ہیں، اور اس میں بہت 100% سے ابو اس میں شوگر ہوتی ہے، تو اور اس سے دانت یہ ختم ہو جاتے ہیں. آج مغربی ممالک میں جو چھوٹے چھوٹے 8-8, 10-10 سال کے بچے ہیں، کئی کئی من کے ہیں، پوری رپورٹس آ چکی ہے اس کے اوپر میں، جن کو شوگر اور بلڈ پریشر اور ہائی کولیسٹرول، 10-15 سال کے بچے. وجہ کیا ہے کہ انڈور گیم کھیلتے رہتے ہیں، وہ پب جی وغیرہ پتنی کون کون سے گیم ہوتے ہیں، پوری دنیا میں یہ حال ہے، صرف پاکستان کا نہیں، گیم پہ بیٹھے رہتے ہیں بچے اور کھاتے رہتے ہیں چپس یا پھر وہ چاکلیٹس وغیرہ. اب ظاہری بات ہے بیٹھے رہیں گے، آؤٹ ڈور کوئی گیم ہے نہیں، گھروں میں 12-12 گھنٹے کھیلتے رہتے ہیں، تو ان کا ویٹ کہیں سے کہیں بڑھ گیا، شوگر بھی بڑھ گئی، کولیسٹرول بھی بڑھ گیا. تو یہ معاملہ ہے، تو ان چیزوں کی طرف دھیان رکھیں. تو یہودی جو لوگ ہوتے ہیں چاکلیٹ نہیں کھلاتے بچوں کو، ان کو اپنے بچوں کو یہ لوگ موبائل نہیں دیتے، اور کھانے پینا بہت متوازن وہ چیزیں کھلاتے ہیں جو رسول اللہ صلی اللہ علیہ وسلم نے ان کا حکم دیا ہے. زیتون کا استعمال کراتے ہیں اپنے بچوں کو، اور ان کو تیراکی سکھاتے ہیں، سارے سنت طب نبوی میں جو چیزیں وہ ساری یہودی اپنے بچوں کے اوپر وہ عمل کراتے ہیں ان چیزوں کو. تو اور ان کو باقاعدہ یونیورسٹی کے جو گریجویٹ جو لڑکے ہوتے ہیں، گریجویشن جو لوگ کر رہے ہوتے ہیں، تو ان کو ڈگری ایشو نہیں ہوتی جب تک کہ وہ 6 مہینے کا ایک آرمی سولجر کورس کمپلیٹ نہیں کرتے، جس میں پورا ایمینیشن چلانا، اسلحہ چلانا، پوری فوجی مشقیں، بنیادی وہ ساری چیزیں. یعنی ہر آدمی، ہر نوجوان وہاں کا ایک طرح سے سولجر ہے، نہیں تو اس کو ڈگری ایشو نہیں ہوگی، کمپلسری سبجیکٹ ہے وہاں پر. آج ہم لوگ بھائی اپنے بچوں کو کیا دے رہے ہیں، کارٹون ہم دکھا رہے ہیں، ٹافیاں، چاکلیٹ، زہریلی جو خطرناک جو چاکلیٹس ہوتی ہیں، بہت زیادہ نقصان دہ ہوتی ہیں، وہ ہم کھلاتے ہیں، موبائل ہم نے بچوں کو دیا ہوا ہے، چرس، گٹکا، شراب، شیشہ، پتنی کون کون سے نشے ہمارے نوجوان آج کل کے استعمال کر رہے ہیں، پھر اس کا نتیجہ کیا کس شکلوں میں نکل رہا ہے، پھر جنسی بیرہ روی، پھر مجزنی، پھر ویسے ختم ہو رہے ہیں، پھر غذائیں دو نمبر، تو کتنی بربادی چل رہی ہے. تو ہماری نوجوان نسل اس وقت ختم کے اوپر چل رہی ہے. کتنے نوجوان میرے پاس آئے، سنی سنائی ادھر ادھر کی بات نہیں بتا رہا، عمر کتنی ہے، 25 سال، 24 سال، 26 سال، شادی ہو گئی، بیوی ناراض ہو کے چلی گئی، پتہ کیا چلا کہ مردانگی کی کمی. بات چیت ہوئی، پوچھا کیوں بھائی شادی کیوں کری تھی جب یہ معاملات تھے، تو اور یہ معاملات ایسے کیوں ہوئے، تو وہی بات گھوم پھر کے آئی، مجھدنی، جس کو انگلش میں اینڈ پریکٹس کہتے ہیں. تو آج ہمارا جو نوجوان ہے بیچاروں کے اتنے برے حالات چل رہے ہیں. تو آج کل جو اکثر لڑکے ہیں وہ اندر سے بالکل کمزور ہو چکے ہیں، ختم ہو رہے ہیں جسمانی، روحانی اور اعصابی طور پہ، تو نہ شادی کے قابل ہیں، نہ ازدواجی تعلقات کے قابل رہے، جس سے معاشرتی برائیاں الگ پھیلتی ہیں. تو ایک خرابی نہیں چل رہی ہے، پوری ایک لسٹ ہے تباہی بربادی کی. اسی طرح ایک حکیم کا واقعہ بڑا زبردست، ایک حکیم تھا، جب وہ مشہور حکیم تھا کوئی اور بہت ہی ماہر فن تھا، تو جب اس کا انتقال ہونے لگا تو اس کے شاگردوں نے کہا کہ ہمارے استاد آپ دنیا سے جا رہے ہیں، ہمیں کوئی ایسی مختصر اور جامع کوئی نصیحت کر دیں تندرستی سے متعلق کہ ہم فٹ رہیں. تو اس نے کہا میری جو ڈائری خاص ہے نا، جو میں تم لوگوں کو کسی کو دیتا نہیں تھا، بس میرے مرنے کے بعد اس کو ایک بھاری قیمت میں بیچنا، اس کو بس اس میں سارے راز لکھے ہیں تندرستی کے. بہرحال اس کے انتقال کے بعد وصیت نامے پر عمل کیا گیا، پھر اعلان کیا گیا بھائی حکیم صاحب کی ڈائری جو ہے یہ کوئی بیچنے کے لیے انہوں نے کہا، تو جو بھی خرید لے گا، امیر آدمی جو بھی بولی لگے گی وہ اسے حاصل کر لیتے گا، امیر آدمی تو اس نے بہرحال خرید لی وہ. तो फिर उसके शागिर्दों ने कहा भैया आप तो बहुत अमीर आदमी हैं, तो आपने तो ये ख़रीद ली और हमने मेहनत हमने उसने साथ साथ रह के करी तो हमें भी कुछ इसमें से पढ़ के बता दें, हमें भी फ़ायदा हो जाए। वो भी शरीफ आदमी था, उसने कहा अच्छा चलो मैं पढ़ देता हूँ। बहरहाल उसने जब डायरी खोली तो पूरी डायरी खाली, कुछ भी नहीं। देखता रहा तो एक पेज पे एक लाइन लिखी हुई थी बस। उसने लिखा हुआ था हकीम ने तंदुरुस्त रहने का बेहतरीन उसूल, एक बात लिखी थी नीचे कि अपनी खोपड़ी ठंडी और टांगे गर्म रखो। बस क्या मतलब, खोपड़ी ठंडी और टांगे गर्म रखो, यानी गुस्सा मत करो। हज़ारों बीमारियों से आदमी बचता है, ये गुस्सा गर्म खोपड़ी रखना ये बड़ा ख़तरनाक है। खोपड़ी ठंडी रखो और टांगे गर्म रखो। टांगे गर्म का मतलब है खूब वॉकिंग करो, पैदल चलो, रनिंग करो। आज हम लोग उल्टा करते हैं, पैदल चलते नहीं, टांगे ठंडी होती हैं, हर वक्त खोपड़ी गर्म रहती है, तो भाई इससे फिर 10 बीमारियाँ लगती हैं। तो आदमी कूल माइंड रहे और बिल्कुल ठंडा मिजाज रखे, जिससे फिशार खून नहीं बढ़ेगा, जो बड़ा ख़तरनाक मर्ज़ होता है गुस्से का मर्ज़। और पैदल ज़्यादा से ज़्यादा चले, खूब चले पैदल, तो इंशाल्लाह बहुत फिट रहेगा वो। इसी तरह कसरत जमा से भी आदमी बचे, बीवी के साथ सोबत से। हज़रत अली करम अल्लाह वजह से एक बार किसी ने पूछा कि या अमीरुल मोमिनीन, तंदरुस्ती और लंबी उम्र आफियत के साथ रहने का क्या नुस्खा है? तो आपने इरशाद फरमाया कि अर्ज़ के बवाल से अपने आप को बचा के रखो। अर्ज़ के बवाल से ये मकरूज़ आदमी जो होता है, फिर जब उससे लोग तकाजा करेंगे फिर उसको डिप्रेशन होगी, वही बात पे जहनी तनाव होगा जिससे उसको बीमारियां लगने का अंदेशा, तो डिप्रेशन से बचेगा। दूसरी बात आपने इरशाद फरमाई कि बीवी से सोबत कम किया करो, बीवी से सोबत कम किया करो। तो लेकिन इतनी भी कम ना करे भाई, जैसे कभी बीवी की ख्वाहिश है तो आदमी बोले नहीं जी वो तो मैंने ये सुना है और पढ़ा है तो मैं ख़त्म ना हो जाऊँ, उसने कम सोबत करूँ, भाई ऐसा भी नहीं है। मतलब ये कि हर चीज़ में एतदाल के साथ चले, एतदाल के साथ चले। और नहार मुँह सोबत नहीं करनी चाहिए, तिब नबी में मना लिखा हुआ है। जो लोग सुबह को नहार मुँह सोबत करते हैं तो बहुत जल्दी उनके जो जिस्मानी बीमारियां लगने का अंदेशा हो जाता है और बहुत ज़्यादा कमज़ोरी पैदा होती है। कहते हैं कि नहार मुँह सोबत करने से इतना नुकसान होता है कि जिस तरह से 6 दफ़ा अगर कोई सोबत करता है बीवी से, यानी खाना आने के बाद जब पेट अच्छी तरह से भरा हो, तो उससे जो थोड़ी बहुत जो कमज़ोरी होगी वो 6 दफ़ा करने के बाद वो एक दफ़ा नहार मुँह से हो जाती है। नहार मुँह सोबत नहीं करनी चाहिए, तो ये मामला है। इसी तरह जितने भी बड़े बड़े हकीम हैं कहते हैं कि 100 में से 99 बीमारियाँ जो होती हैं वो पेट की ख़राबी की वजह से होती हैं। 100 में से 99 बीमारियाँ पेट की ख़राबी की वजह से होती हैं। तो अपने पेट को सही रखना है, ना ज़्यादा कब्ज़ होना चाहिए हर वक्त, ना मुस्तकिल मोशन रहने चाहिए, दोनों चीज़ें ख़तरनाक हैं एतदाल में। तो डॉक्टर से कहते हैं दो चीज़ें अगर फिट हैं तो बंदा फिट है, एक तो पेट सही हो, दूसरा नींद सही आती हो। नींद सही आती हो, आराम से सोता हो और भूख अच्छी लगती हो और पेट का निज़ाम दुरुस्त हो, बहुत सी बीमारियों से इंशाल्लाह बचेगा वो। इसी तरह जैतून का इस्तेमाल करें खाने पीनों में, ये बहुत ज़रूरी है जैतून का जो इस्तेमाल है। तो अब चूँकि जैतून असली मुश्किल से मिलता है, यहाँ पर भी जो ज़्यादातर मिलता है ज़्यादातर 2 नंबर ही होता है, बहुत मुश्किल से अल्लाह किसी को ईमान वाला हो तो दे रहा दे पैसे खर्च करके भी यहाँ पर असली जैतून नहीं मिलता। तो बाहर से किसी से मंगवा लें या कहीं उम्रे पे जाएं तो वहाँ से लेकर आ जाएं। तो आप सरसल ने इरशाद फरमाया जैतून इतना बाबरकत तेल है कि इसको तुम खाओ भी और खाने में इस्तेमाल करो और जिस्म पर लगाओ भी, यानी खाओ भी और लगाओ भी, मालिश करे। तो 2 ऑलिव ऑयल आते हैं, एक मसाज के लिए आता है और एक कुकिंग ऑयल आता है खाने के लिए। तो अच्छा तरीका ये आसान तरीका, जो खाने वाला जो कुकिंग ऑयल है, सैलड वगैरह जब हम कोई बनाते हैं घर में, वो यार सैलड नहीं भी बनाई तो कम से कम आधी रोटी के ऊपर 2 चाय के चमचे, बड़े वाले चाय के चमचे आधी रोटी के ऊपर डाल दें और फिर उस रोटी को आप खा लें जैतून से। बस ये पूरे दुनिया के डॉक्टर्स का इस बात पर इत्तेफाक है कि ऑयल में जैतून से बेहतरीन कोई बेहतरीन उससे बेहतर कोई ऑयल नहीं, दिल की बंद शरियाने तक बाज़ दफ़ा खोल देता है और कोलेस्ट्रॉल कम करता है, शुगर को कम करता है, ब्लड प्रेशर कम करता है, यूरिक एसिड के लिए बेहतरीन है, यानी मल्टीपर्पज़ है ये। और अल्लाह तबारक तआला ने तो सूरह नूर में अपनी ज़ात से उसका ताल्लुक जोड़ दिया। अल्लाह का जो एक नूर, अल्लाह अपनी मिसाल दे रहे हैं कि अल्लाह का जो नूर है वो एक रोशन चराग से, अल्लाह का नूर है वो जो नूर जो जल रहा है उस चराग का, अल्लाह के नूर की मिसाल ऐसी है कि एक चराग है और उसमें एक रोशनी जल रही है उस चराग में, और वो जो चराग की जो लौ जल रही है आग की रोशनी, उसका जो फोर्स है जो उस चराग के अंदर जो ऑयल है, गहरी बात है वो चराग जलेगा तो कोई फोर्स तो होगी ना ईंधन, तो अल्लाह पाक फरमा रहे हैं जैतून का बाबरकत तेल से वो चराग रोशन है। अब बताइए, अल्लाह अपनी नूर की मिसाल दे रहे हैं तो भाई इसको हम नहीं समझ सकते ये जैतून क्या चीज़ है। और अल्लाह पाक ने तो कसम भी खाई है, वह तीन ही व जैतून ही कसम है इंजीर की, तीन कहते हैं इंजीर को, कसम खा रहे हैं अल्लाह पाक इंजीर की और इसकी जैतून की। तो जैतून का इस्तेमाल करें ऑयल का, जो डायरेक्ट जो लोग ऑयल ले रहे हैं जैतून का तो भाई इसको पता नहीं है, महंगा भी बहुत है। और खाने में डाल के पकाने से अक्सर डॉक्टर बास डॉक्टर ये कहते हैं कि उसके जो इंग्रेडिएंट्स होते हैं वो बर्न हो जाते हैं, जल जाते हैं, वो ख़राब हो जाता है। तो उसको पकाना नहीं है, उसको कच्चा तेल खाना है, दो चमचे आप खा लें सैलड में ऊपर से डाल के छिड़क के या आधी रोटी में, बस पेट में चले जाएँ दो चाय के चमचे, तो इंशाल्लाह आदमी फिट रहेगा। शहद को तो बता ही दिया। तो ये तिब नबी के सारे इलाज हैं जो वही के ज़रिए रसूल अल्लाह सल्लम को अल्लाह पाक ने ये बताए अपनी उम्मत के फ़ायदे के लिए। तो इन चीज़ों के ऊपर आएँ। अच्छा, चिकन कम करें भाई, ये चिकन आजकल लोग खाते हैं ना बहुत, जितने भी एलोपैथिक डॉक्टर हैं, होम्योपैथिक डॉक्टर हैं, जितने भी हकीम हैं, सब मना करते हैं चिकन को। भाई अल्लाह की हलाल करदा चीज़ है, शेवर की मुर्गी की बात हो रही है, देसी मुर्गी की बात नहीं हो रही। लेकिन देसी मुर्गी हर एक के उसमें तो नहीं आती, महंगी ही बहुत है और मुश्किल से मिलती है, तो ज़्यादातर सब शेवर चलती है। कुछ पता नहीं है इसको क्या ग़िज़ाएँ आजकल खिलाई जा रही हैं, ये शेवर की मुर्गी है। तो ये गर्म खुश्क तासीर में होती है, तो इससे बताते हैं कि बहुत बीमारियाँ बढ़ रही हैं। तो ज़्यादातर जितने भी ये डॉक्टर्स वगैरह जो लोग होते हैं ये लोग नहीं खाते चिकन। मटन सबसे बेहतर होता है, महंगा होता है, लेकिन क्या करें, मटन और बीफ वगैरह खा लें, मछली खा लें, तो ये मार है। बहरहाल कभी कभार मुर्गी खा लें। और एक और तरीका कि मुर्गी कभी चिकन खाएं और कोई भी खाना खाएं, तो एक हदीस शरीफ में ये भी मज़मून है कि बिस्मिल्लाहिर्रज़ी लाज़रूम आसमी शई उन फिलर्ज़ी वला फिस्समाई वस्समिलअलीम। तो ये तीन या सात दफ़ा पढ़ के खाने पीने पर दम करके खाएँगे तो खाने पीने के मुज़िर असरात से हिफाजत रहेगी इंशाअल्लाह ताला, कि अल्लाह के नाम की बरकत से ज़मीन और आसमान की कोई शय मुझे नुकसान नहीं पहुंचा सकती। इसी तरह दवाइयां वगैरह जो लोग खाते हों तो उनको चाहिए कि सात दफ़ा ये दम करके खाएं, तो दवाइयों के इंशाअल्लाह साइड इफ़ेक्ट से भी हिफाजत रहेगी। इसी तरह ई कोड से मुतालिक कुछ बातें, ये जो आजकल ई कोड लिखे होते हैं, आप बिस्किट्स वगैरह लेते हैं, चिप्स लेते हैं, जो भी खाने पीने का फूड स्टफ होता है तो उसमें ई कोड होते हैं इंग्रेडिएंट्स में, शुगर ये वो फलाना ढंग का, उसमें लिखा है E120, E104। ई कोड ये मालूम करें, ई कोड क्या होते हैं, ये पाकिस्तानी गवर्नमेंट, पाकिस्तान में गवर्नमेंट का अदारा है सनहा के नाम से, SANHA, तो वो हलाल और हराम की लिस्ट फराहम करता है कि ये चीज़ें हलाल हैं और ये हराम हैं। इस सब 50-60% आम ऐसे मार्केट में अवेलेबल वो चीज़ें हैं, खाने पीने की चीज़ें जिसमें खंजीर की चर्बी मिली हुई है। और वो मैं खुद नहीं कह सकता बयान करने वाला कि मैं भी बचा हूँ नहीं बचा, कि मेरे अंदर खंजीर की सराहियत खाने पीने में गई है नहीं गई है, कोई नहीं बचा हुआ, अल्लाह जिसको बचाए। क्योंकि आज हमारे पास इतना टाइम नहीं है कि हम अगर कोई चिप्स भी बच्चे को दिला रहे हैं तो तहकीक करें जो चिप्स आ रहे हैं, क्योंकि ऐसे भी चिप्स कंपनी में मौजूद है जिस पर उलमा कराम ने फतवे दिए बाकायदा कि इसमें खंजीर की आमिलीश है, चर्बी की, फैट्स इसमें डाले हुए और सबूत के साथ। बार बार फिर उन्होंने क्लियरेंस दी, फिर बाद में फिर बातचीत हुई कि भाई हमने वो सारा सेटअप ख़त्म कर दिया। तो इसी तरह ई कोड होते हैं जिनमें हलाल, नेट के ऊपर डिटेल मिल जाएगी इसकी, तो कोई भी चीज़ लें, थोड़ी मुशक्कत तो होगी लेकिन इसका तरीका ये आसान कि एक लिस्ट बना लें कि घर में मेरे क्या क्या चीज़ें आती हैं, जो मैं खाता हूँ, मेरी फैमिली के मेंबर खाते हैं, जो मेरे बच्चे खाते हैं, है ना। तो उन सारी चीज़ों की एक लिस्ट बना लें, फिर उसको चेक करें ई कोड के थ्रू, और फिर पैटर्न, थोड़ी सी मुशक्कत होगी ना, एक दिन दो दिन फिर वही चीज़ें आएंगी, उसके अलावा कोई दूसरी चीज़ें नहीं। तो इस तरह से जो गंदी चीज़ें, नापाक अज्जा हमारे खून में शामिल नहीं होंगे, तो ये चीज़ है। इसी तरह खजूर इस्तेमाल किया करें भाई। खजूर का क्या मतलब है, जैसे डॉक्टर्स कहते हैं कि आप गोश्त खाएं, सब्ज़ी खाएं, फल खाएं, 50 चीज़ें अलग अलग खाएं या दो तीन खजूरें खा लें, इस इक्विलेंट बराबर हो जाएगा। यानी खजूर इतनी ज़बरदस्त चीज़ है, यही एक एक दो दो खजूरें होती थी जो रसूल अल्लाह वसलम और सहाबा कराम एक एक दो दो खजूरें खा के पूरी पूरी जंगें लड़ा करते थे। सहाबा कराम से पूछा बाज़ लोगों ने कि आप लोगों की जब खजूरें ख़त्म हुई थी एक जिहाद के दौरान, फिर आप लोगों को पता चला कि आपने उन खजूरों की गुठलियाँ चूस चूस के गुजारा किया, तो खजूर एक तो वैसी ज़रा सी होती है, उससे क्या पेट भरोगा, फिर उसकी गुठलियाँ चूस चूस के आप लड़ा करते थे तो उससे क्या आपको फ़ायदा होता था। तो सहाबा कराम कहने लगे जब हमने उन गुठलियों को चूस चूस के ख़त्म कर दिया, अब चूसने को गुठलियाँ भी नहीं रही, तो फिर हमसे उनकी कदर पूछे वो गुठलियों में क्या मज़ा था जिससे हमें ताकत मिलती। तो खजूर का भी इस्तेमाल करें। और आजकल चीनी का इस्तेमाल कम करें, जिस तरह बताया ये वाइट पॉइजन इसको बोलते हैं, ये जिगर, लबलबा, गुर्दे सब ख़त्म कर देती है चीनी। तो इसका तरीका, गुड़ की चीनी मार्केट में मिल जाती है, अल्टरनेट है, तो किसी हकीम से पूछ के कि कितना उसका डोज देना है, तो गुड़ का इस्तेमाल करें, गुड़ की चीनी का। इसी तरह ख़वातीन के बाज़ अमराज होते हैं, जो माना निज़ाम जो ख़वातीन का होता है, तो ख़वातीन भी इस पर बहुत तवज्जो दें, क्योंकि जिस जो औरत का जो निज़ाम जो ये सिस्टम होता है, अल्लाह का कुदरती निज़ाम जो औरतों के साथ होता है, तो अगर ये डिसऑर्डर हो जाए तो बड़ी बड़ी बीमारियां लगती हैं, रहम की बीमारियां लगती हैं और दूसरी बीमारियां लगती हैं और रसौलियाँ बनना शुरू हो जाती हैं। तो बिल्कुल इस निज़ाम को सही रखना चाहिए और इसका अच्छा इलाज जो होता है होम्योपैथिक में होता है ज़्यादातर। और हर साल जो है ये कम से कम एक दफ़ा लिपिड प्रोफाइल का टेस्ट करवाते रहें, तखवे का एहतमाम रखें और फिर सदक़ात निकालते रहें। सदक़ात रद्दे बला है, ये सारी चीज़ें भी करें और सदक़ात भी निकालते रहें। क़ुरान पाक, अल्लाह का जिक्र और तीनों कुल का दम करें। आप उससे इरशाद फरमाते हैं कि जो शख्स तीनों कुल पढ़ लेता है अल्लाह हर शर से उसकी हिफाजत फरमाते हैं। बीमारी भी तो एक शर है ना, तो बस तो इससे भी हिफाजत रहेगी। तो क़ुरान पाक की तलावत, अल्लाह का जिक्र और दम करते रहें, फजर की नमाज़ का ख़ास तौर पर एहतमाम रखें बाजमात, इसका ख़ास आदमी की तंदरुस्ती और दिल दिमाग से ताल्लुक़ होता है। तो फजर की नमाज़ जो है इसका खूब वो करें, और जुल्म किसी पे ना करें, हो गए बात पूरे रखें, जुल्म ना करें किसी, हमारी तरफ से जानबूझ के अनजाने में किसी से ज़्यादती ना हो, और बद्दुआ से बचें। जुल्म होगा तो फिर बद्दुआएं लगेंगी, फिर उस सूरत में ये सारी जितनी भी बातें की गई हैं ये बेकार साबित होंगी। किसी की बद्दुआ और हाय ना लगें, इससे एहतमाम करें। इसी तरह बहुत से जो लोग होते हैं वो फिर सोहबत के लिए सूरत अनजाल का मर्ज़ होता है, उनको टाइम पीरियड उनका बहुत शॉर्ट होता है, तो फिर जाली दो नंबर हकीमों के चक्कर में पड़ जाते हैं, या चलते फिर तो कोई भी बताता है भाई ये दवा खा लो, ये वो दवा खा लो, तो जिससे टाइम पीरियड बढ़ जाएगा, तो फिर वो टाइम पीरियड तो बढ़ जाता है लेकिन उससे गुर्दे बेकार हो जाते हैं। तो कोई भी ऐसी दवा चाहे वो कितनी अच्छी क्यों ना हो, जिससे टाइम पीरियड में इजाफा होगा उससे गुर्दे ख़त्म हो जाते हैं। तो इन चीज़ों से बचें, ज़रा सी लज्जत के पीछे दायमी मुसीबत और अजाब अपने मोल ना आदमी ले। अगर कोई कमज़ोरी है तो भाई उसका आदमी किसी अच्छे हकीम से लग के इलाज करा ले, लेकिन वक्ती लज्जतों की नहीं है, अपनी जान के ऊपर जान हथेली पे ना रखे, ये चीज़ बेवकूफ़ी की चीज़ है ये। और ख़ास उस गुनाह से बचें जिसमें शदीद शिद्दत हो, ये बड़ी गहरी बात बता रहा हूँ। मिसाल के तौर पर हर आदमी का ख़ास गुनाह होता है जिसमें उसको बहुत मज़ा आता है, ज़रूरी नहीं कि दूसरे को भी उसी गुनाह में मज़ा आए। तो हर आदमी अपने आप को देखे कि कौन सा ऐसा ख़ास गुनाह है कबीरा है जिसमें उसको बहुत ज़्यादा अट्रैक्शन लगती है और उसको छोड़ने में बड़ी तकलीफ होती है। बस समझ लें कि सारे गम तकलीफ़ें बीमारियों और जितने भी मसले मसाइल हैं वो उस गुनाह को छोड़ने पर होंगे, वही उसका सबसे बड़ा गैरुल्लाह बना हुआ है। और अल्लाह वाले फरमाते हैं, मशाइख फरमाते हैं कि जिस शख्स अल्लाह के फजल और उसकी तौफीक से कभी को मुजाहिदा हो जाए और गुनाह से बचने की उस तकलीफ़ उठाने की तौफीक अगर हो जाए और दिल को तकलीफ़ हो, बस वही वक्त वक्त कबूलियत भी है, उसी वक्त जल्दी से अल्लाह से दुआएं मांग ले जब दिल रो रहा हो गुनाह से बचने की, वो वक्त कबूलियत है। तो जो भी अच्छी अच्छी दुआएं मांगनी है बंदा वो दुआएं मांग ले। ये गुटके वगैरह से जो आजकल लोग खा रहे हैं भाई, इससे मुंह का कैंसर फैल रहा है, पत्नी छपकलियाँ कॉकरोच क्या क्या अंदर पड़ा हुआ होता है। और कितने ऐसे नौजवानों को देखा जब गुटखा खाते हैं तो वो बगैर देखे खाते हैं, उस तरह की पैकिंग होती है, मुंह में न्यू रखा और न्यू करके ऐसे उसका रैपर खींच लिया, वो मुंह में गया डायरेक्ट। अब भाई अब बड़े बड़े ख़तरनाक लियाकत नेशन में भी लोगों ने बताया ऐसे ऐसे कैंसर के मुंह के कैंसर के लोग आए हुए, जबान कटी हुई, अजीब अजीब बेचारे मर गए लोग, फिर कैमोथेरापी हो रही है, कैंसर हो गया। तो ये क्या चीज़ है, लोग समझ ही नहीं रहे। बहरहाल अल्लाह हिफाजत फरमाए तमाम गंदी चीज़ों के खाने पीने से। अच्छा, खाना चबाकर खाएं, बहुत से लोग जो है चबाकर नहीं खाते, भूख लग रही होती जल्दी जल्दी खा रहे होते हैं। तो जल्दी जल्दी में क्या होता है कि वो जो ये अल्लाह पाक ने निज़ाम बनाया, आगे के जो दो दांत हैं ये बिल्कुल बारीक हैं, लेकिन दाढ़े जो है ये एक तरह से बड़े ग्राइंडर हैं ये, तो चबा चबा के खाना चाहिए। आप सल्लल्लाहु अलैहि वसल्लम जो सुन्नत अमल है, तीन उंगलियों से आप सल्लल्लाहु अलैहि वसल्लम निवाला बनाया करते हैं। अगर आप लॉजिक देखिए, हम बनाएंगे तीन उंगलियों से लेकिन हमें खाने में मज़ा नहीं आएगा और तकलीफ़ होगी हमें, प्रैक्टिस के बाद ये शायद हमें हासिल हो जाए ये चीज़, लेकिन कर सकते हैं, इतना मुश्किल नहीं है। तीन उंगलियों का जब निवाला बनेगा तो वो छोटा बनेगा, चार उंगलियों से बनाते हैं बड़ा तो बड़ा निवाला बनेगा, बड़ा निवाला तो ग्राइंडिंग में टाइम लगेगा, सही तरह ग्राइंड नहीं होगी और अज्जा उसको चबेगा नहीं, तो फिर ऐसी उतारते हैं बहुत से लोग जल्दबाजी में, तो फिर मैदा जो है ना उसको तकलीफ़ होगी उसको हज़म करने में। जैसे कोई नीचे से कोई जूते वाले होते ना, ऊपर से जूते फेंकते हैं दुकान में, नीचे ऊपर उन्होंने गोदाम बनाया होता तो बावजूद उसको सर पर पड़ता तो नीचे वाला चिल्लाता है भाई आराम से फेंको, इतनी गौर से फेंक रहे हो। तो जो लोग जल्दी दिखा देते तो मैदा भी बाज दफ़ा गाली दे देता होगा शायद, देखो भाई आराम से खा, तमीज से चबा के इतनी मोटे मोटे डल्ले भेज रहा, तेरा बाप ये ग्राइंड करेगा? तो मजाक की बहरहाल एक बात थी। तो भाई पीस के भेजो मेरे पास, जब तक काम आए तुम अपना काम पूरा करो, फिर मेरे पास भेजो ना, जो मेरा काम है मैं करूँगा। तुमने अपना काम भी पूरा नहीं किया, सही तरह उसको चबाए नहीं, ऐसी बड़े बड़े डल्ले भेज रहे हो, तो फिर लोगों को जो आजकल जो गैस्ट्रिक प्रॉब्लम है ना, उसकी वजह ये भी है कि सही तरह लोग चबाते ही नहीं हैं। अच्छा एक और बहुत अहम बात उलमा कराम की ने किताबों में रखा है, किताबों में लिखा है उलमा कराम ने बात, कि जो लोग मियाँ बीवी सोबत करते हैं तो बार दफ़ा वो कपड़ा एक रखते हैं, जैसे सोबत के बाद जब अंजाल हो जाता है तो वो कपड़े से सफाई वगैरह करते हैं, तो होता क्या है कि जो मियाँ बीवी एक ही कपड़ा रखेंगे और दोनों अपनी उन जगहों को एक ही कपड़े साफ़ करेंगे तो अंदेशा उनको तलाक ना हो जाए, जुदाई पैदा हो जाती है। ये उलमा कराम मुस्तनद उलमा कराम की किताबों में, अब इसकी वजह भाई हमें नहीं पता, बस उलमा कराम ने बात लिखी है तो उसकी कोई हैसियत होगी। तो इसका तरीका है कि भाई दो अलग अलग कपड़े रख ले आदमी, ठीक है, ये दीनी बातें, इसमें शर्म भी नहीं करनी चाहिए कि लोग बर्बाद ना हो जाएं। इसी तरह रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम लाल मिर्चों का इस्तेमाल नहीं करते थे, ये अहादीसों मुबारक में खाने पीने के जो मुतालिक जो आप सल्लम का जो मामला हैं जब देखे गए, पता चला उलमा कराम से मालूम किया, तो सिया मिर्चों का इस्तेमाल करते थे आप सल्लम, काली मिर्च, लेकिन लाल सुर्ख मिर्चों का इस्तेमाल नहीं था। और आज भी जितने भी अच्छे हकीम हैं, कोई भी बीमारी हो सबसे पहले लाल मिर्चों के ऊपर निशान मारते हैं, क्रॉस नहीं, लाल मिर्चें बंद, सारी ज़िंदगी नहीं खानी, कहते हैं बहुत बीमारियाँ लगती हैं लाल मिर्चों से, तो काली मिर्चें खाएँ, पिसी भी जो होती हैं वो सालन में डालें, बेहतरीन खाना बनेगा, ताकतवर भी होगा और उसकी बीमारियाँ उससे नहीं लगेंगी, काली मिर्च का इस्तेमाल करें। अच्छा पानी तो पीना ही हम पीते रहते हैं, तो उसका एक और तरीका है कि थोड़ा सा उसमें जमजम मिला लिया करें, जमजम कोई इतना मुश्किल भी नहीं, अब तो मार्केटों में मिल जाता है, तो उसका तरीका ये है कि चंद कतरे भी एक बड़े टैंक में अगर हमने जमजम के डाल दिए तो पूरे टैंक में जमजम की तासीर आ जाएगी, सही, तो एक बोतल ले लें और एक बड़ा कोई ऐसा कूलर ले लें कि जिसमें थोड़ा सा मिलाते रहा करें, पूरा घर भाई पीता रहे तो सारी ज़िंदगी जमजम हमारे अंदर सराहियत कर जाएगा, उसके अपने फ़ायदे हैं। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का लुआबे दहन शामिल है इस जमजम के अंदर, तो भाई हमारे जिस्म में जाएगा तो हमारा जिस्म हमारी रूह को कितना फ़ायदा होगा, तो पानी तो पीना ही है, तो भाई थोड़ा सा एहतमाम कर लें, जमजम इसमें शामिल कर लिया करें। तो बस ये कुछ बातें थीं टिप्स से मुतालिक जो जहन में थीं, तो ये निचोड़ है सारी अहम बातें भी, इतनी बातों पर भी अगर अमल हो जाए तो बड़ी बात होगी, ऐसे तो बहुत बातें होंगी टिप्स से मुतालिक, तो बस जो अहम अहम बातें थी वो भाई बता दी हैं, इस पर अमल करें और इस बयान को बार बार सुनें, और जो चीज़ें समझ में नहीं आ रही हो तो बार बार उसको सुनें इस बयान को, और एक अपनी कॉपी या डायरी बना लें और उसमें लिख लें, जैसे सुबह नहा रूँ मुझे शहद का शरबत पीना है, इसी तरह 6 घंटे से खाना खाना है मुझे गैप देना है, जो भी अहम बातें जो अच्छी लगें जिस पर अमल होने का आसानी लगे, तो वो फिर आदमी उस तरह से लिख ले एक डायरी में बार बार बयान सुन के, फिर आहिस्ता आहिस्ता उस पर अमल करना शुरू कर देते हैं, इंशाल्लाह बहुत उसको फ़ायदा होगा। अल्लाहुम्मा सल्ली अला मुहम्मद व अला आले मुहम्मद, या रब्बे करीम या अरहमर रहीम, या अल्लाह जो कुछ भी बोला गया सुना गया अल्लाह उसको अपनी बारगाह में कबूल फरमा दे, या अल्लाह हमारा मिल बैठना जो तेरी रजा तेरी खुशी के नहीं, अल्लाह उसको अपनी बारगाह में कबूल फरमाते, हम सब की कामिल मफ़रत फरमा, या अल्लाह रमज़ान के आखिरी अयाम चल रहे हैं, अल्लाह रमज़ान की बरकत से हम सब को कामिल तकवा नसीब फरमा, हम सब की कामिल मफ़रत फरमा, लअल्लकुम तत्तकून का सही सच्चा हमें मज़दाक बना दे, या अल्लाह हर गुनाह से बचने की तौफीक अता फरमा, या अल्लाह हम सब को तमाम जिस्मानी व रूहानी अमराज से निजात दे दे, या अल्लाह सलामती ईमान के साथ सलामती आज़ा भी अता फरमा, या अल्लाह चलता फिरता हमें रख, अल्लाह हर तरह की छोटी बड़ी बीमारियों से हम सब की हिफाजत फरमा, हर तरह की शर से हिफाजत फरमा, मखलूक का मोहताज बनने से ना जानी तौर पर ना माली तौर पर किसी भी अंदाज में मखलूक का मोहताज होने से बचा ले, अल्लाह पाक मौत तक अपना मोहताज रख, हर हालत में अल्लाह पाक अपने से ही रुजू रहने की तौफीक अता फरमा, या अल्लाह मरने से पहले मरने की तैयारी नसीब फरमा, अचानक और गफलत की मौत से हमारी हिफाजत फरमा, या अल्लाह या अरहमर रहीमीन, हाज़रीन मजलिस में से जिस जिस के दिल में जो भी जायज़ हाजात हैं अल्लाह तू जानने वाला है, हम सब की जायज़ हाजात को पूरा फरमा दे, जो भी आए महरूम ना जाए, दुनिया भी बना दे आखरत भी बना दे, या अल्लाह या अरहमर रहीमीन, या पाक परवरदिगार जितने भी बीमार हैं उन सबको शिफा कुल्ली नसीब फरमा, جتنے بھی پریشان ہیں ان کی پریشانیوں کو دور فرما، جتنے بھی مفلس نادار غریب ہیں اللہ ان کو لال سے غنی فرما، یا اللہ جتنے بھی تنگ دست ہیں اللہ ان کی دستگیری فرما، ان کو غنی فرما، یا اللہ مہنگائی کا عذاب جو آ گیا اللہ اس کو اپنی شان رحمت سے ہٹا دے، ٹال دے، یا اللہ پھر پیٹرول کی قیمت بڑھ گئی اللہ اپنی شان رحمت سے پیٹرول کی قیمت کو کم سے کم کر دے، یا اللہ اسلام کو خوب غلبہ عطا فرما، پاکستان کو نیک صالح قیادت نصیب فرما، یا اللہ تمام امت مسلمہ کی ہم سب کی جان و مال عزت آبرو کی حفاظت فرما، یا اللہ میرے والد صاحب کی اور میرے مرشدین کی اور ہمارے جملہ مرحومین کی کل مومنین مومنات کی سب کی کامل مغفرت فرما، یا اللہ سب کو جنت الفردوس میں اعلیٰ سے اعلیٰ مقام نصیب فرما، سب کی قبروں کو نور سے بھر دے، اللہم صلی علی محمد و علی محمد صلی اللہ علیہ وسلم۔
بیٹھیں، دعا ہے حضرت بالا رحمت اللہ کی، ڈیڑھ دو منٹ کی وہ میں